यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक समस्या समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष दुवैबीच भएको छलफलले कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ। कार्यदलको प्रतिवेदन अनुमोदन गर्न भदौ 13 गते नेकपा सचिवालयको बैठक बोलाइएको छ। अध्यक्ष दुवैबीचको छलफलमा कार्यदलका संयोजक एवं नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो। गएको साउन 30 गते गठन गरिएको नेकपाको कार्यदलले यही भदौ 6 गते अध्यक्ष दुवैलाई प्रतिवेदन बुझाएको थियो। हिजो थप 7 जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 164 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाका कारण 1 जना महिला र 6 जना पुरूषको मृत्यु भएको जानकारी दिनुभएको हो। हिजो काठमाण्डुका 3 जना तथा सिराह, पर्सा, धनुषा र रूपन्देहीका 1-1 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रवक्ता डा गौतमले बताउनु भयो। त्यस्तै हिजो काठमाण्डु उपत्यकामा 232 जना सहित थप 855 जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म 33,533 जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ। समितिको हिजो कोरोना भाइरसको विषयमा भएको भर्चुअल छलफलमा 7 सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घरतीले जानकारी दिनुभयो। छलफलमा संक्रमणका कारणले जोखिमयुक्त जिल्लामा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने, पीसीआर परीक्षण गर्ने र त्यसको रिपोर्ट तोकिएको समयमा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई जानकारी दिन पनि सरकारलाई निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली र पहाड़ी जिल्लाहरूबाट आन्तरिक उड़ान संचालन गर्ने तयारी भइरहेको बताउनु भएको छ। मन्त्रालयले आर्थिक वर्ष 2076-77 सम्पन्न गरेका कामहरूको प्रगति उल्लेख गरिएको पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टराईले स्थानीयहरू लकडाउनमा रहेको अवस्थामा आन्तरिक उड़ान नियमित गर्न कठिनाई रहने अवस्था हेरेर हिमाली तथा पहाड़ी क्षेत्रबाट उड़ान थाल्ने सोचमा मन्त्रालय रहेको बताउनु भयो। कोरोना संक्रमणको लक्षण देखिएकाहरूको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आईसीयू वार्ड दाङका अस्पतालमा भए पनि जनशक्ति अभावका कारण सेवा दिन नसकिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। प्रदेश नम्बर 5 को सरकारले दाङको बेलझुण्डी र घोराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी 8 भेन्टिलेटर र 15 आईसीयू कक्षको निर्माण गरेको भए पनि जनशक्तिको अभाव भएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। काठमाण्डु उपत्यका लगायत देशभरमा कोरोना भाइरसको संक्रमण बढ़िरहँदा थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल प्रसूति गृहले 200 आइसोलेसन शैया बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले कुपण्डोल स्थित नयाँ भवनमा कोरोना संक्रमितका लागि छुट्टै शैयाको व्यवस्था गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को नेपाल स्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यान डिलियरले कोरोना भाइरसबाट बढ़ी उमेरका व्यक्तिमा संक्रमण बढ़ेसँगै मृत्युदर पनि बढ़ने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जारी गरेको प्रेस नोटका अनुसार वहाँले अहिले नेपालमा देशैभरि धेरै कोरोनाका संक्रमित देखिन थालेको र बढ़ी उमेरका मानिसमा थप वृद्धि हुने सम्भावना रहेको पनि उल्लेख गर्नुभएको छ। यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुक जस्तै ब्राजिलमा पनि समग्र जनसंख्याको 1-2% मात्र संक्रमण देखिने जानकारी गराउँदै उहाँले नेपाल अहिले त्यो अवस्थामा पुगि नसकेको पनि उल्लेख गर्नुभएको छ। मुगु जिल्ला अस्पतालमा हिजोदेखि लागू हुने गरी 1 हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको छ। अछामका 2 वटा नगरपालिका हिजोदेखि 1 हप्ताका लागि पूर्ण रूपमा सील गरिएका छन्। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि जिल्ला सदरमुकाम समेत रहेको मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिका 1 हप्ताका लागि सील गरिएको हो। छिमेकी जिल्लाहरूमा कोरोना भाइरस संक्रमणको संख्या बढ़दै गएपछि भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ। राष्ट्रपति भण्डारीले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिँदै गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ़ बनाउनका लागि बनाउनका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। गौरा पर्व जस्तो विशिष्ट सांस्कृतिक चाड़का माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जात जाति भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपाली बीचको भावनात्मक एकतालाई थप प्रगाढ़ बनाउन मदत पुगोस् भनी उहाँले शुभेच्छा पनि व्यक्त गर्नुभएको छ। मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाड़का रूपमा गौरा पर्व मनाइन्छ। यस पर्वमा काम विशेषले परदेश गएकाहरू घर फर्कने र विवाहिता महिलाहरू माइत जाने प्रचलन छ। यस अवसरमा पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको बिरूढ़ालाई प्रसादका रूपमा ग्रहण गरी देउड़ा धमारी र ढुसको खेलेर रमाइलो गर्ने प्रचलन रहिआएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा उहाँले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको पनि उल्लेख गर्नुभएको छ। र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूमि ब्याङ्क स्थापनाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्नुभएको छ। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भूमि ब्याङ्क स्थापनालाई प्राथमिकतामा राखेसँगै त्यसको कार्यान्वयन स्वरूप बैंक स्थापनाका लागि छलफल थालिएको हो। छलफलमा मन्त्री अर्यालले निजी सम्पत्ति पनि उपयोग गर्ने र सरकारी जग्गाहरू पनि उपयोग गर्ने हिसाबले बाटो खोल्नुपर्ने बताउनु भएको छ। छ बजेको समाचार यहीँ पूरा हुन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।